This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
स्वागतम सुस्वागतम श्रोताहरू, सन्ध्याकालीन नमस्कार गर्दै सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात 36 बजे भोइस अफ शांग्रीला लिएर यहाँहरूमा म आइसकेको छु। सदा चाहिँ यहाँहरूको रेगुलर होस्ट म खगेन्द्र। योभन्दा अगाडि यहाँहरूले विविध रोचक जानकारीहरू कार्यक्रम युवा संसार युवा भाइ बहिनीहरूबाट यहाँहरूले मनोरञ्जन लिइसक्नुभयो भने अब यहाँहरूमा एक घण्टा यहाँहरूमा रहेर अरू विविध रोचक रमाइला गीत सङ्गीत माज यो चिसो मौसममा रमाइलो गीत सङ्गीत दिएर यहाँहरू माझ सुनाएर मनोरञ्जन गराउने मेरो जमर्को रहेको छ श्रोताहरू। र आजको यो पसाईमा श्रोताहरू सदा चाहिँ हामी समाचार लेख रचना कविता मुक्तक र सूचना पनि हामीसँग रहेको छ श्रोताहरू। हामी भन्दैछु म तर सधैँ मेरो जिब्रो हामी भन्ने लागेको छ तर हामी होइन, म आज एक्लै छु श्रोताहरू। र दुईजना साथी द्वय सञ्जयजी र नवीनजी उहाँहरूको आफ्नो कार्य व्यस्तताको कारण उहाँहरूले आउन सक्नु भएको छैन, र पनि म यहाँहरूमाझ विविध रोचकिला रमाइला गीत सङ्गीत दिएर अरू रमाइला प्रस्तुति दिएर यहाँहरूमाझ एक घन्टा बस्ने जमर्को गर्नेछु। र तपाईँ पनि मलाई रेडियो सुनेर साथ दिनुहोस् र भलाकुसारी गरौँ एक घन्टाको लागि। र यो संसार साथीहरूलाई रमाइलो प्रस्तुत दिएर यहाँहरू बाहिर आगामी आइतबारसम्मका लागि यहाँहरू माझ बाहिरिसक्नु भएको छ भने अब म एक घन्टाको लागि यहाँ उपस्थित भइसकेको छु श्रोताहरू। श्रोताबिन, यो कार्यक्रम रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो लोकप्रिय रुकडुकी कार्यक्रम भोइस अफ साङ्गिलामा विविध रोचक रमाइला एवं मनोरञ्जन एवं मिठा मिठा गीत सङ्गीतका साथ सूचना समाचार साहित्य खेलकुद प्रविधि स्वास्थ्य शिक्षा रमाइला प्रस्तुतिका कोषहरू लिएर यहाँहरूमाझ म उपस्थित भइसकेको छु 236 श्रृङ्खला लिएर। र श्रोताहरू, यो हरेक साँझ आइतबार साँझ छिक सन्ध्याकालीन समयमा बसी बिहान अरू भलाकुसारी गर्न यो तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु। अबको एक घन्टा अर्थात 37 बजेसम्म तपाईँले हामीलाई मलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशाका साथ कार्यक्रम अगाडि बढाउन जमर्को गरिरहेको छु श्रोताहरू। श्रोताबिन, यो कार्यक्रम जुन यो साप्ताहिक कार्यक्रम हो जुन सम्पूर्ण प्रवासी नेपाली तथा भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा धर्म संस्कृति परम्परा रीतिरिवाज नेपालीका वेशभूषाका साथै नेपाली साहित्यका सृजनाहरू प्रस्तुत गरिने एकमात्र विकल्प साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिला हरेक साता आइतबार 6:30 बजेदेखि आउने गर्छ। यहाँहरूमा हामी सबै यहाँहरूका कोसेली प्रस्तुत गरिदिनेछौँ श्रोताहरू। यस अलावा हामीलाई डिजिटल अनलाइन www.radio.adelaide.edu.au मार्फत पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। यहाँहरूका कुनै प्रतिक्रिया सल्लाह सुझाव भए हामीलाई फेसबुक इनबक्समा पनि गर्न सक्नुहुनेछ। यसको लागि www.facebook.com/sangrilakaawajharu। यस अलावा हामीलाई स्टुडियोको टेलिफोन नम्बर 83-13-5000 पनि सिधै सम्पर्क गरेर यहाँहरूले कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने पनि यहाँहरूमाझ यही टेलिफोन मार्फत सम्पूर्ण श्रोताहरूमाझ म प्रस्तुत गरिदिने यहाँहरूको म नियमित प्रस्तुता म खगेन्द्र यहाँहरूमाझ आइसकेको छु श्रोताहरू। र श्रोताहरू, कार्यक्रम आज पनि म विविध लेख रचना पनि म प्रस्तुत गर्ने, कोही श्रष्टाहरूले पनि मलाई गजल लेखी पठाउनु भएको छ र कोही श्रोताहरूले सूचना पनि पठाउनु भएको छ, र यस अलावा अरू गीत सङ्गीतका साथमा रमाइलो प्रस्तुति रहनेछन्। रेडियो भोइस अफ साङ्गिला सुन्दै रहनुहोला। र श्रोताहरू, आज मिति विक्रमसम्म 2071 साल जेठ 25 गते शुक्ल पक्षको द्वादशी तिथि आइतबार, नेपाल सम्मत 1134 तदनुसार ईस्वीसन 2014 जुन महिनाको 8 तारिक। र श्रोताहरू, यहाँ बेलुकीको 6:35 7 सेकेन्ड गइसकेको छ भने नेपालमा अपरान्नको 2:50 गइसकेको छ। तारू अबको कार्यक्रमको अर्को साङ्गीतिक कोसेली राख्ने अर्को भन्दा पनि पहिलो साङ्गीतिक कोसेली राख्ने बेला भएको छ। तारू जुन साङ्गीतिक कोसेली रहेको छ राष्ट्रिय गान देशले रगत मागे थिए मलाई, गोपाल यञ्जनको आवाजमा रहेको यो गीत अहिलेका लागि स्वीकार्नुहोस् यो गीत।
ले रगत मागे बुढ़े से काल कलाठी देशिया के भीतर होमी मेरी बूढ़ी आम कुठ में हासी खुशी देखिन छिन टीका गड़ा का संतान अझै मरे कथैन तर जा बरी रबास हरी कुरी रहे कहुन छन पाउदी तन को साटो आउदै न मान उसे लाए उने पले की छोरी देश ले रगत मागे
हे ईश्वर मेरे देश है तू जीने को दिए सरा
यमराज पसीर छिनौने सारा पृथ्वी का संतान बगिनी को दूध है ना तरने पाली को इस तन शक्ति शहीद भैरा बिर कई मृत्यु ममर्छु हामी वीर भैर मर्छु गोली तबु सहन छे मांगदीन सुन का अक्षर उने पले की छोरी देश ले रगत मागे मलाई बलि चढ़ाओ रो दीन मेरी आमर उने पले की छोरी रो दीन मेरी आमर उने पले की देशले रगत मागे।
देशले रगत मागे थे मलाई बलि चढाऊ भन्दै थिए गुर्गीय गायक गोपाल यञ्जनको आवाजमा रहेको यो राष्ट्रिय गीत धेरै मर्मस्पर्शी धेरै कारुणिक गीत राष्ट्रिय गान थियो। श्रोताहरू यहाँहरूले पक्कै पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने मैले आशा लिएँ। श्रोताहरू र अबको क्रममा म थोरै राजनीतिक कुराहरू गर्न चाहन्छु। उच्चस्तरीय राजनीति समिति गठन गर्ने सहमति जुन चार दलबीचको सहमति भएको छ व्यवस्थापिक व्यवस्थापिका संसदमा विगत केही दिनदेखि जारी अवरोध आइतबारदेखि समाधान हुने भएको छ। प्रधानमन्त्री निवास बालुवा टारमा शनिबार बसेको प्रमुख तीन दलको बैठकले उच्च स्तरीय राजनीति संयन्त्र गठन गर्ने सहमति कायम गरेपछि संसदको अवरोध खुल्ने भएको हो। प्रमुख प्रतिपक्षी एकीकृत नेपाल माओवादी लगायतका दलहरूले संविधान निर्माण प्रक्रियामा सहमति जुटाउन उच्च स्तरीय समिति गठन गर्नुपर्ने संविधान सभा निर्वाचनको क्रममा भएको भनिएको धाँधलीको तत्काल संसदीय समिति बनाउनुपर्ने, अर्थ मन्त्रालयले गरेको रकमान्तर तत्काल रोक्नुपर्ने र तत्काल मन्त्री परिषदले मनोनयन गर्नुपर्ने, 26 जना सभासदको टुङ्गो लगाउनुपर्ने लगायतका माग राखी सदन अवरोध गर्दै आएका थिए। प्रमुख तीन दल को बैठकमा मधेसवादी दल समेतलाई विश्वासमा लिएर समिति गठन गर्ने लगायत विषयमा सहमति जुटेको ए माओवादीका उपाध्यक्ष पुष्पबहादुर बोगटीले जानकारी दिनुभयो। उच्च स्तरीय राजनीति समितिको संयोजन कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति जुटेको भने छैन। आइतबार बस्ने बैठकले यो विषयमा टुङ्गो लगाउनेछ। यस्तै रकमान्तरको विषयमा भने अर्थमन्त्री डाक्टर रामशरण महतले सदनलाई जानकारी गराउने, संसदीय टोली बनाएर छानबिन गर्ने प्रतिबद्धता सरकारको तर्फबाट आएको उपाध्यक्ष बोगटीले जानकारी दिनुभयो। वार्तामा रकमान्तरको सन्दर्भमा सरकारले कार्यविधि समेत बनाउने विषयमा सहमति जनाएको छ। वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ। हाम्रो उद्देश्य पनि सदनलाई अवरुद्ध गरिराख्ने भन्ने छैन, तर विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो, बोगटीले भन्नुभयो। यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग गठन र त्यसमा रहने पदाधिकारी र सदस्यका विषयमा भने छलफल जारी रहेको बताइएको छ। बैठक आइतबार पुनः बस्नेछ। ए माओवादी लगायतका दलहरूले यही जेठ 16 गते देखि सदनको कार्यवाही अवरुद्ध हुँदै आएको थियो। आइतबार सदनको यसलाई फेरि सुन्न श्रोताहरू, आइतबार संसदको बैठक बोलाइएको छ। प्रमुख दलहरूका बीच गत पुष 9 गते धाँधली छानबिन लगायतका विषयमा 4 बजे सहमति भएको थियो। बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला, महामन्त्री कृष्ण प्रसाद छिटौला, नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीबाट अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष एवं उप प्रधानमन्त्री वामदेव गौतम तथा ए माओवादीका अध्यक्ष पुष्प कमल दाल प्रचण्ड र उपाध्यक्ष बोगटी लगायतका नेताहरूको सहभागिता रहेको थियो। श्रोताहरू, जुन नेपालमा जुन अहिले संविधान लेख्नेमा त्योभन्दा अगाडि पनि अरू विविध झमेलाहरू आइपरिरहेको हामीले यावत समाचारमा पत्र पत्रिका हुने गर्छौँ र त्यसै सन्दर्भमा मैले नयाँ खबरबाट मैले सावार गरेको यो एउटा लेख यहाँहरूमाझ मैले राखेँ श्रोताहरू, र यस्तै विविध अरू रमाइला प्रस्तुति दिने क्रममा यहाँहरूलाई मिठा मिठा गीत सङ्गीत सुनाउने पनि पालो भएको छ श्रोताहरू। अब भने यहाँहरूमाझ म अर्को एउटा गीत साङ्गीतिक कोसिस राख्नेछु श्रोताहरू। आजको बसाइमा म यहाँहरूलाई भरपूर गीतबाटै धेरै मनोरञ्जन गराउने कोसिस गर्नेछु श्रोताहरू। स्वीकार्नुहोस् अब यो गीत, मनोज राज सेवाकोटी र अन्जु पन्तको आवाजमा रहेको यो गीत यहाँहरूका लागि।
कस्तो मिलन भयो हाम्रो
दो बाटोमा हिँड्नु पर्ने
बिछोडलाई स्वीकारेर
प्रेम सागर तर्नु पर्ने
कस्तो मिलन भयो हाम्रो
Oh
समझी मलाई ओ पागल प्रेमी समझी मलाई तिमी आफ्नो बाटो लाग्नु फेरि जन्मे अर्को जुनी दैव सँग सँगै माग्नु कस्तो मिलन भयो हाम्रो महु धरती हाम्रो मिलन क्षितिज भयो तिमी आकाश महु धरती हाम्रो मिलन क्षितिज भयो एक नदीका दुई किनारा दिखा दुई किनारा हाम्रो बिछो निश्चित भयो हाम्रो बिछो निश्चित भयो
यो जुनी त यस्तै रही छ
श्रोताहरू कार्यक्रममा भैँसो साङ्गेलामा पुनः स्वागत गर्दै अहिले सुन्नुभयो जुन कस्तो मिलन हाम्रो भन्दै थियो द्वय गायक अन्जु पन्त र मनोज राशेवा कोटीको आवाजमा रहेको निकै सुमधुर गीत यहाँहरूलाई मैले राखेँ यहाँहरूले पनि पक्कै पनि मन पराएर सुनिदिनु भयो होला भन्ने पूर्ण आशाका साथ कार्यक्रम अर्को कोसीले यहाँहरूमाझ राख्न जाँदैछु श्रोताहरू अस्ट्रेलियामा विशेष गरी अस्ट्रेलियाको अहिले हिउँद महिना सुरु भएको छ जाडो महिना सुरु भएको छ जाडो महिना सुरु सँगसँगै बर्सातको समय पनि सुरु भएको छ पानी आउँछ यहाँ अस्ट्रेलियामा तर पानी आउँदाको अर्को डरको चिन्ता भनेको चट्याङको हुन्छ र चट्याङको डर र यसबाट बच्ने उपाय हामीलाई चट्याङ देखेपछि कान थुन्छौँ चट्याङ गर्छ अकाशमा बज्छ कराउँछ तर पनि अकाशबाट हामीले जुन विविध संसारमा घटनाहरू घटेका पनि छन् चट्याङबाट मान्छे कतिको मानिसहरूलाई मृत्यु गराएको मृत्यु भएको पनि हामीले सुनेका छौँ देखेका छौँ र यहाँहरूमाझ म यो एउटा जुन चट्याङबाट बच्ने उपाय यहाँहरूमाझ राख्न चाहन्छु श्रोताहरू म चट्याङ एक किसिमको बिजुलीको धारो जुन वायुमण्डलमा देखा पर्ने गर्छ वैज्ञानिक अध्ययन अनुसार एकचोटि चट्याङ पर्ने बेला 10,000 एम्पियर वा सोभन्दा बढी मात्रामा करेन्ट उत्पत्ति हुने गर्छ यति धेरै करेन्ट उत्पत्ति हुने भएकाले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातालतिर केन्द्रित भए प्रभावित हुने बेला यसको संघर्षमा आउने मानिस वा अन्य कुनै प्राणी क्षण भएमै मृत्यु हुने गरेको पाइएको छ आकाशमा एकचोटि बिजुली चम्कने बेला वायुमण्डलमा अत्याधिक मात्रामा ताप शक्ति पैदा हुने गर्छ यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिन्छ अध्ययन अनुसार आकाशमा एकचोटि बिजुली चम्कने बेला वायुमण्डलीय तापमान 81 बढेर 30,000 डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्छ धेरै माथि धेरै उचाइमा हुँदो रहेछ श्रोताहरू यसको जुन तापक्रम आकस्मिक रूपमा क्षणभरमै वायुमण्डलीय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन 81 वृद्धि हुन थाल्छ जसले गर्दा त्यहाँ एक किसिमको विस्फोटनको आवाज निस्कने गर्छ र यस मेघ गर्जन भनिन्छ र यसलाई हामी मेघ गर्जन गर्छौँ, आकाश करायो, गुडाङ गुडुङ गर भन्छौँ। यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघ गर्जनको आवाज पनि आउने गर्छ श्रोताहरू। चट्याङ आकाशमा क्युमोलिनिम्बसको नाम गरेको एक किसिमको बादल निर्माण हुने बेला मात्र देखा पर्ने गर्छ। यस्तो बादलको स्वरूप कालो हुने गर्छ र यस्तो बादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ। क्युमोलिनिम्बस बादलको तल्लो भागमा प्रशस्त मात्रामा पानीको थोपा रहेको हुन्छ भने माथिल्लो भागमा असिना बरफको टुक्रा र हिउँ भइरहेको हुन्छ। त्यसै कारण बादलको माथिल्लो भागको वायुमण्डलीय तापमान अत्यन्त कम हुने गर्छ। कहिलेकाहीँ वायुमण्डलीय तापमान 40 डिग्री सेल्सियस वा सोभन्दा कम पनि हुने गर्छ। यो बादलको उचाइ ठाउँ अनुसार फरक फरक हुने गर्छ। भूमध्य रेखा आसपास अर्थात उष्ण प्रदेशतिर 20 किलोमिटर वा सोभन्दा बढी पनि हुने गरेको पाइन्छ। यो बादल यसरी बाक्लो भएको कारण कालो देखिने गर्छ भने यो बादलभित्र अत्यन्त जोडले हुरी बतास तलमाथि चलिरहन्छ। कालान्तरमा यही हुरी बतास बादलबाट बाहिर निस्कन थालेपछि पृथ्वीको सतहमा आँधी बेरी चल्ने गर्छ। पुनश्च बादलभित्र वा तलमाथि भइरहेको कारण त्यस बादलभित्र रहेको पानीको थोपा बरफ असिना तथा हिउँ आदि बीच एक आपसमा घर्षण हुन थाल्छ र जसले गर्दा बादलभित्र धनात्मक र ऋणात्मक चार्जको विकास हुन्छ। बादलभित्र विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण हो। यिनै चार्जहरू बीच आकर्षण ले आकाशमा बिजुली चम्कने गरेको हो। सुरु सुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ। यस्तो चट्याङबाट मानवीय हानि नोक्सानी हुने गर्दैन। तर जब आकाशमा छिटो छिटो बिजुली चम्कने र छेड छेडमा मेघ गर्जनको आवाज सुनिन थाल्छ तब चट्याङको डर बढ्दै जान्छ। यस्तो बेला हुरी बतास चल्न थाल्यो र पानी पर्न थाल्यो भने चट्याङबाट हानि नोक्सानी हुने खतरा बढी हुन्छ। किनभने बादलबाट निस्कने हुरी बतास र वर्षा सँगसँगै विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर केन्द्रित भई प्रभावित हुन थाल्छ। यसरी बेला बेलामा पानीमा भिज्ने व्यक्ति वा जो कोही प्राणीलाई पनि करेन्ट लाग्ने डर अत्यधिक मात्रामा हुन्छ र यस्तो बेला मानिसको ज्यान समेत जाने सम्भावना बढी हुन्छ। त्यसैले हुरी बतास सँगसँगै पानी परेर चट्याङ परिरहेको बेला बाहिर निस्कनु खतरनाक हुन्छ। तर पानी रोकिसकेपछि भने चट्याङको डर हुँदैन। चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकाले पहाड़को उच्च भागमा चट्याङ पर्न सक्ने सम्भावना बढी हुन्छ। त्यही कारण पहाड़को उच्च स्थानमा निर्मित घर टहरा गोड आदि चट्याङको निशाना बन्न सक्ने डर हुन्छ। त्यस्तै रुख चट्याङको तारो बन्न सक्ने डर बढी हुन्छ। त्यसैले रुख मुनि ओत लिनु खतरनाक हुन्छ भने बिजुलीको खम्बा मुनि बस्नु पनि खतरनाक नै हुन्छ। त्यस्तै चट्याङ परेको बेला खुल्ला आकाशमुनि हिँडडुल गर्न, खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुङ्गा चलाउनु डरलाग्दो हुन्छ। पुनश्च चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिट्टो हुन सक्ने भएकाले फलाम वा धातु हातमा लिई हिँड्नु पनि खतरा हुन्छ। चट्याङबाट बच्ने सबैभन्दा उत्तम भए घरभित्र बस्नु हो। पक्की घर वा त्यसमा पनि छानामा लाइटिङ एरेस्टर लगाएको घर सबभन्दा उत्तम मानिन्छ। यदि घर बाहिर हो भने मोटर गाडीभित्र झ्यालडोका बन्द गरी बस्नु उचित हुन्छ। मोटरको टायरले विद्युतीय धारलाई भू सतहसँगको सङ्घर्षबाट अलग्याइदिने भएकाले चट्याङले असर पार्न सक्दैन। तर चट्याङ पर्ने बेला कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउको माथि राखी निहुरेर बस्नु उचित मानिन्छ। तर भुइँमा लम्पसार पर्ने वा सुत्ने कुनै गर्नु हुँदैन। यसले चट्याङको खतरा झन बढी हुने गर्छ। चट्याङ परिरहेको बेला टेलिभिजन, एयर कन्डिसन वा बिजुलीको माध्यमबाट सञ्चालन हुने यान्त्रिक साधन सञ्चालन गर्नु खतरा मानिन्छ। श्रोताहरू, मैले यो जुन चट्याङ सम्बन्धी मैले यहाँहरू माझ मैले यो राखेँ, यो पक्कै पनि यहाँहरूलाई पक्कै पनि यसमा ज्ञान नभएको हुनसक्छ। यदि ज्ञान नहुनेहरूलाई यो पक्कै पनि आज मैले यो प्रस्तुत गरेँ, किनभने अस्ट्रेलियामा अब मौसम परिवर्तन भएको छ, जाडोयाम सुरु भएको छ। जहाँ जाडोयाम अस्ट्रेलियामा सुरु हुन्छ त्यहाँ पानीको प्रभाव बढी हुन्छ, पानी आउने गर्छ। पानी आउनुभन्दा अगाडि त आकाशमा चट्याङको जुन बादल गर्जने बढी सम्भावना हुन्छ, त्यसैले गर्दा बादल गर्जने चट्याङको हानिले गर्दा धेरै मान्छेले ज्यान गुमाउनु परेको छ। यसले गर्दा यहाँहरूलाई यो मैले यो प्रस्तुत गरेँ, पक्कै पनि यहाँहरूले अब अन्यथा चट्याङबाट कुनै हानि नहोस् भन्ने मैले यहाँहरूमाझ मैले यो राखेँ। श्रोताहरू, अबको अर्को बसाइमा यहाँहरूलाई म अर्को गीत राख्न जाँदैछु। श्रोताहरू, जुन गीत यहाँहरूको लागि
अब भन्दा तातो
अब बन्दा तातो
भन्दा चिसो कञ्चनजङ्घा हिमालय लै डाँडा पारी पारी कञ्चनजङ्घा हिमालय लै डाँडा पारी पारी चार जात छत्तीस बना एउटै फूल बारी चार जात छत्तीस बना एउटै फूल बारी एउटै फूल बारी भन्दा चिसो अब भन्दा तातो तिम्रो हाम्रो छैन
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङविलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM।
श्रोताहरू पक्कै पनि यहाँहरूले सुनिरहनु भएको छ रेडियो नेपाली प्रवासी रेडियो साप्ताहिक कार्यक्रम भैसव साङविला सुनिरहनु भएको छ, जस अन्तर्गत रेडियो एडिलेड 101.5 मेगाहर्जको हरेक अन्तर्गत हरेक आइतबार साँझ ठिक 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ। र श्रोताहरू मैले अहिलेसम्म अहिले भर्खरै सुन्नुभयो जुन गीत साङ्गीतिक कोशेली डेनि डेन्जुङको आवाजमा रहेको निरसाको शब्द रचना सम्बुजित बाँसकुटाको संगीतमा रहेको यो गीत निकै पुरानो गीत मैले सुनाएँ। श्रोताहरू जुन मौसम अनुसारको मैले गीत सुनाएँ, यो भन्दा चिसो आगोभन्दा तातो भन्दै पनि अहिलेको मौसम अनुसारको मैले यहाँहरूलाई गीत मैले राख्न सकेँ। अरू पनि यहाँहरू माझ अरू रमाइला गीतहरू छन् श्रोताहरू रेडियो सुन्दै गर्नुहोला। र यति कार्यक्रम प्रस्तुत गर्ने क्रममा श्रोताहरू अर्को एउटा मसँग रहेको छ निकै रोचकिलो, अहिले जुन निकै पत्र पत्रिकाहरूमा पनि छपछप्ती बजारमा निक्लेका छन्, बजारमा पत्र पत्रिकामा जति पनि अभियानहरू गरेका छन् यो अभियान अन्तर्गत मैले नयाँ खबरबाट साभार गरेको छु। श्रोताहरू 13 दिनको पुण्य संस्कार 3 दिनमा छुट्याउने अभियान लागेका जुन मृत्यु संस्कार छुट्याउने हस्ताक्षर अभियान सुरु भएको छ। श्रोताहरू नेपालमा 13 दिनको मृत्यु संस्कार 3 दिनमा छुट्याउने अभियानमा लागेका गुल्मीका रामप्रसाद गौतमले हस्ताक्षर संकलन सुरु गरेका छन्। अभियान अन्तर्गत हालसम्म 1,100 जनाको हस्ताक्षर संकलन भइसकेको छ। गौतमले सामाजिक सुधार ऐन बनाउन दबाव दिने उद्देश्यले 1,00,000 हस्ताक्षर पुर्याएर व्यवस्थापिका संसदमा पेश गर्ने जानकारी दिएको विभिन्न पत्र पत्रिकाले जनाएका छन्। बानेश्वर स्थित रत्न राज्य उच्च माध्यमिक विद्यालय का शिक्षक गौतमले काजक्रियामा अन्य कुरा र आर्थिक खर्च पनि निकै हुने भएकाले सुधार गर्नुपर्ने आवश्यकता औलाउनु भयो। उहाँले एउटा मृत्यु संस्कारबाट 1,00,000 रुपियाँ जोगाउन सके पनि राम्रो हुने धारणा व्यक्त गरे। 2068 सालको जनगणना अनुसार नेपालमा 2,16,00,000 हिन्दू छन्। यो हिसाबले 28,08,00,000 दिन क्रिया गर्नुपर्छ जन्मिएको हिसाब यहाँ छैन। उनले भने प्रत्येक संस्कारमा सरदर 10 जना सहयोगी व्यस्त हुनुपर्छ। एउटा कार्यक्रियामा 2-7,00,000 रुपियाँसम्म खर्च हुन्छ। एउटा कार्यक्रियाबाट 1,00,000 मात्र जोगाउन सके वर्षमा सरदर 7 अर्ब रुपियाँ जोगिने उनले बताए। आई पर्दा आफू पनि 3 दिन मात्र क्रिया बस्ने बताउँदै उनले भने अभियान चलाउनेले उदाहरण पनि बन्न सक्नुपर्छ। जनश्रुति अनुसार 13 वर्षसम्म गरिने मृत्यु संस्कार 13 महिना हुँदै 13 दिनसम्म झरेको उनले बताए। उनले भने अब अरू सहज बनाउन केही दिन घटाउनु अनौठो कुरा होइन, यो धर्म संस्कार विरोधी पनि होइन भनेर उहाँले जुन रामप्रसाद गौतमले जुन अभियान थाल्नु भएको उहाँले यो जुन संस्कार जुन हामी मृत्यु पश्चात काजक्रिया गर्ने जुन 13 दिन हाम्रो हिन्दू संस्कार अनुसार छ त्यसलाई घटाएर अहिले 3 दिन या एक सात दिन पनि भने अरूहरू पत्रिकाले पनि छापेका छन् श्रोताहरू। श्रोताहरू यस्तै अरू रोचकिला जानकारी पनि यहाँहरू माझ राख्ने क्रममा छु म श्रोताहरू। र यसै क्रममा म अलिकति फरक प्रसङ्ग गएँ। हाम्रो एकजना श्रोता हुनुहुन्छ नेमी श्रोता केसी भण्डारी सोलपरी डाउनबाट। उहाँले हामीलाई विगतका दिनमा पनि कविता गजल पठाएर कार्यक्रमलाई सहयोग गरिरहनु भएको छ। केसी भण्डारीजी तपाईँका यस्ता लेख रचना हामी आगामी दिनमा पनि तपाईँका लेख रचना हामी प्रस्तुत गरिदिनेछौँ र अन्य श्रोताहरू पनि तपाईँका कुनै लेख रचना कुनै सूचना कुनै व्यवर्तन शुभकामना आदान प्रदान यदि गर्नु तपाईँको छ कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोस् र हाम्रो फेसबुक पेज खुल्ला रहनेछ इनबक्स गर्नुहोस् तपाईँको लेख रचना हामी प्रस्तुत गरिदिनेछौँ। र यसै क्रममा म गजल उहाँको गजल सुनाएको छ। पर्णकोटी झुप्पडीमा बाँस पाइन अनि कालले पीडित थिए गाँस पाइन दासत्वको सञ्जाल जमजमाको बेला हराएका आफन्तको लास पाइन हराएका आफन्तको लास पाइन भग्नावशेष अन्धकारमा हराएको जीवन हृदयमा कतै पनि आश पाइन चेतनशील प्राणी हुँ म गौरव गर्दछु चेतनशील प्राणी हुँ म गौरव गर्दछु अपराधको पन्जाभित्र रास पाइन अपराधको पन्जाभित्र रास पाइन। केसी भण्डारीजी तपाईँको गजल निकै मार्मिक भएको मैले महसुस गरेँ। आगामी दिनमा तपाईँको लेख र अरू सिर्जनाका सिपहरू तपाईँ सिपहरू पनि म रेडियो एडलेट मार्फत प्रस्तुत गरिदिन्छु कार्यक्रम भोइस अफ साङ्गिलामा र अरू यस्ता अरू अन्य श्रोताहरूमा पनि हामी विगतका दिनमा पनि यसरी आउने गरेका छन् र तपाईँहरूका पनि कुनै लेख रचना छन् भने सिधै रेडियो टेलिफोन मार्फत पनि स्टुडियोको टेलिफोन मार्फत पनि यहाँहरूले जानकारी दिन सक्नुहुनेछ र यसका लागि यहाँहरूलाई म विनम्र अनुरोध गर्दै श्रोताहरू अब अर्को साङ्गीतिक कोसेली राख्न जाँदैछु। श्रोताहरू अब यहाँहरूमा अर्को साङ्गीतिक कोसेली राख्ने क्रममा म छु अर्को गीत जुन गीत रहेको छ स्वीकार्नुहोस् यो गीत अबको लागि सिमसिमे पानीमा। पक्कै पनि श्रोताहरू सिमसिमे पानीमा ज्यानले बैमान गर्छ कि जिन्दगानीमा, पक्कै पनि श्रोताहरू तर तपाईँहरूको जिन्दगानीले बैमान त पक्कै गर्दैन भन्दै यो मैले यो सिमसिमे पानीको गीत यहाँहरू माझ मैले राखेँ, यहाँहरू पक्कै नाच्नुभयो रमाउनु भयो भन्ने मैले पूर्ण आशाको स्वाद कार्यक्रम अर्को प्रस्तुतितिर लाग्दैछु श्रोताहरू। म जुन रहेको छ एउटा सूचना रहेको छ, सामुदायिक सूचना प्रेषित गरेर पठाउनु भएको छ श्रोता अमर पौडेल सल्सबरीबाट, उहाँले लेख्नु भएको छ टेबल टेनिस कम्पिटिसन हुँदैछ, जुन प्रतिस्पर्धा खेल हुँदैछ टेबल टेनिस आगामी 15/6/2014 आगामी आइतबार हुँदैछ र यो दुईटै विनर र रनरलाई पनि पुरस्कार वितरण गरिनेछ भनेर लेखिएको छ। जुन यो खेल चाहिँ रहेको छ दुवै लिङ्गलाई आमन्त्रण गरिएको छ ताकि केटा र केटीलाई र यसलाई रहेको छ जुन रेजिस्ट्रेसन फी भनिन्छ एन्ट्री फी हुन सक्छ श्रोताहरू, एन्ट्री फी रहेको छ $20 रहेको छ र यसको अन्तिम रेजिस्ट्रेसन रहेको छ आगामी आइतबार जुन कि 13 जुन 2014 आगामी आइतबार, आज आइतबार हो, आउने शुक्रबारसम्मको लागि यहाँहरूलाई खुल्ला रहनेछ, यहाँहरूले आफ्नो नाम रेजिस्ट्रेसन गराउन सक्नुहुनेछ हाम्रा साथी अमरजीलाई। र कहिले हुने कार्यक्रम कहाँ हुँदैछ भन्ने कुरा पनि म यहाँहरूलाई जानकारी दिन्छु, आगामी आइतबार 15/6/2014 15 तारिक यही महिनाको 15 तारिक रहेको छ बिहान 11 बजे र कहाँ हुँदैछ भन्ने जिज्ञासा रह्यो होला श्रोता। र यो जुन खेल हुँदैछ प्याराफिल रिक्रिएसन सेन्टर कर्नर अफ किङ्स रोड एन्ड मार्टिन रोड प्याराफिल गार्डन भनेर पनि जनाउनु भएको छ अमरजीले। र कस कसलाई कन्ट्याक्ट गर्ने रेजिस्ट्रेसनको बारेमा कहाँ कसलाई कन्ट्याक्ट गर्ने भन्ने कुरा पनि उहाँहरूले जनाउनु भएको छ र कन्ट्याक्ट पर्सन रहनु भएको छ धन राई, उहाँको कन्ट्याक्ट नम्बर रहेको छ 0413-281-408। फेरि भन्छु म धनजीको नम्बर धन राई 0413-281-408 र अमर पौडेल रहनु भएको छ उहाँको कन्ट्याक्ट नम्बर रहेको छ 0434-441-911। फेरि भन्छु अमरजीको नम्बर अमर पौडेल 0434-441-911। र यो मुख्य उद्देश्य यो टेबल टेनिस खेलाउनुको मुख्य उद्देश्य चाहिँ के रहेको छ भनेर उहाँले पनि जानकारी दिनुभएको छ। यो चाहिँ जुन इन्टर स्टेट टुर्नामेन्ट फुटबल टुर्नामेन्ट हुँदैछ केही यही जुलाईमा र त्यसका लागि उहाँहरूले आर्थिक सङ्कलनको लागि पनि उहाँहरूले भन्नुभएको छ र सबैले यसमा आमन्त्रण सहभागिता जनाऊ, खेलमा एकबद्धता हौ, भाइ भातृत्वको एक आपसमा सल्लाह गरौँ र हाम्रो खेललाई माया गरौँ भनेर अमरजीले यो सूचना प्रेषित गर्नुभएको छ। श्रोताहरू आगामी आइतबार 15/6/2014 बिहान 11 बजे प्याराफिल रिक्रिएसन सेन्टर कर्नर अफ किङ्स रोड एन्ड मार्टिन रोड प्याराफिल गार्डनमा जुन खेलको मैदान रहेको छ र उहाँहरूले धनराई र अमर पौडेललाई यहाँहरूले सम्पर्क गरेर आफ्नो खेल आफ्नो कला देखाउन सक्नुहुनेछ श्रोताहरू। र श्रोताहरू मैले यो सूचना प्रस्तुत गरेँ र तपाईँका कुनै सूचना शुभकामना सन्देश छन् भने पनि रेडियो एडलेटको स्टुडियोको टेलिफोन नम्बर 8313-5000 यानि कि 8313-5000 पनि सम्पर्क गर्न सक्नुहुनेछ। सिधै कल गर्नु, तपाईँको म कल एकदम खुसीको साथ उठाउनेछु, तपाईँले को सहयोग हामीलाई अपरिहार्य छ, तपाईँको सहयोग हामीलाई एकदम खाँचो छ। श्रोताहरू अब कार्यक्रमको अस्तो कार्यक्रम प्रस्तुत गर्ने दौडानमा छु म र अर्को कार्यक्रम गर्ने दौडानको क्रममा अन्तर्राष्ट्रिय खबर रहेको छ श्रोताहरू। सिरिया अरब गणतन्त्रका राष्ट्रपति पदमा असार अल असाद तेस्रो पटक निर्वाचित हुनुभएको छ। सिरिया अरब गणतन्त्रका राष्ट्रपति पदमा बसार अल असाद तेस्रो पटक निर्वाचित भएका छन्। उनले मंगलबार सम्पन्न राष्ट्रपतिको चुनावमा 87.7% मत प्राप्त गरेका छन्। असादको मुख्य प्रतिस्पर्धीहरू हसन अल नुरी र मनेहर क्रमशः 4.3% र 3.2% मात्र मत पाएका थिए। चुनाव अघि पनि उनीहरूको खासै चर्चा थिएन, अधिकांशले असादले नै जित्ने भनेका थिए। संसदका प्रवक्ता मोहम्मद अल हलामले बुधबार टेलिभिजन मार्फत सम्बोधनमा परिणामबारे औपचारिक जानकारी गराएका हुन्। यो जितले असादका समर्थकहरूको मनोबल उस्काने छ। सरकार पक्षले हालसालै महत्वपूर्ण सैन्य विजय प्राप्त हात पारेको छ। अर्कोतिर विद्रोही गुटहरू आपसमै भिडिरहेका छन्। नतिजाको घोषणा लगत्तै त्यस असादका समर्थकहरूले बन्दुक पड्काएर खुसियाली मनाएका थिए। यो क्रममा 3 जनाको ज्यान गएको थियो। त्यहाँको संवैधानिक अदालतका अनुसार 1,58,50,000 मध्ये 1,16,30,000 मतदान गरेको जानकारी दिएको थियो। सरकार नियन्त्रित क्षेत्रमा मात्र निर्वाचित भएको थियो। विद्रोहीको पडक रहेको उत्तर र पूर्वी भागमा मतदान गरिएन। 3 वर्षदेखि जारी सरकारी सेना र विद्रोही बीचको भिडन्तमा त्यहाँको हजारौं ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन्। अलेपोमा यो सातालाई हवाई आक्रमण हुनुका साथै मुलुकको धेरै भागमा भीषण युद्ध जारी रहेको छ। श्रोताहरू, जुन अरब सिरियामा जुन अरब गणतन्त्रका राष्ट्रपतिमा जुन यो समाचार रहेको थियो यहाँहरूलाई मैले प्रस्तुत गरेँ श्रोताहरू, र कार्यक्रमको अन्त्यतिर आइसकेको छु श्रोताहरू। म अब यहाँहरूमा एउटा निकै रोचकिलो प्रसङ्ग रहेको छ, जुन 113 वर्षीयले गाँसिन् लगन गाँठो। अब तपाईँ लगभग हाम्रो समाजमा त 22-25 लिएर गएर 30-40-50 वर्षसम्ममा नै लगन गाँठो गाँठ्ने चलन छ भनेदेखि चाहिँ यो चीनमा यस्तो घटना भएको छ कि 113 वर्षीयले लगन गाँठो गर्छ। अब हेर्नुहोस् श्रोताहरू, चीनकी एक वयोवृद्ध महिलाले मानिसको विवाह गर्ने उमेरलाई नै चुनौती दिएकी छन्। 113 वर्षीय ती महिलाले आफूभन्दा 41 वर्षीय कान्छा पुरूषसँग विवाह गरेर संसारमै नयाँ कीर्तिमान कायम गरेकी हुन्। थियन स्वति नाम गरेकी ती महिलाले आफूले कुनै बुढ्यौली र अनौठो महसुस नगरेको समेत दावी गरिन्। 2 जना बीच 6 महिना लामो प्रेम सम्बन्ध विवाहमा रूपान्तर भएको हो। चीनको सिन्जियाङ स्वायत्त क्षेत्रमा रहेको एक वृद्धालय राख्ने घरमा भएको डिसेम्बरमा उनीहरूको भेट भएको थियो। त्यसपछि अजाइथियन र उनका 70 वर्षीय प्रमा अर्थात् प्रेमी आइमिटी अम्ती लिभिङ टुगेदरमा रहेका थिए। अन्तत विवाहपछि हामी दुवैजना अति खुसी भएका छौँ। उनी म भन्दा 4 दशक जेठी भएकामा मलाई कुनै गुनासो छैन। उनीहरूको उमेरको अन्तरबारे सोधिएको एक प्रश्नमा बेहुलाले भने, यो उमेरमा पनि विवाह गर्नुको कारण खुल्दै भने उनले भने, उनी मलाई धेरै माया गर्छिन् र खाना खाने बेला मलाई सधैँ मासुको टुक्रा दिन्छिन्। उनीहरूको वास्तविक उमेर भन्दा पनि अझै जवान देखिने गरी खिचेको तस्विरलाई विश्वभरका सञ्चार माध्यमहरूले निकै महत्वका साथ प्रकाशन र प्रसारण गरेका थिए। श्रोताहरू, जुन यो 113 वर्षीय महिलाले लगन गाँठो बाँधेको अवसर जुन यो मैले यहाँहरूमा मैले प्रस्तुत गरेँ, निकै रोचकिलो प्रसङ्ग छ, एउटा उदाहरण, एउटा चुनौती दिएकी छन् ती महिलाले। श्रोताहरू कार्यक्रमको अन्त्यतिर आइसकेको छु श्रोताहरूमा, र आजको अहिलेको र म अन्त्यमा जाने क्रममा म मौसम सम्बन्धी जानकारी दिने प्रयास गर्दैछु श्रोताहरू। र आजको तापक्रम रहेको थियो 18 डिग्री सेल्सियस, र अहिलेको तापक्रम रहेको छ 11 डिग्री सेल्सियस, र आज राति रहनेछ 7 डिग्री सेल्सियस, र भोलिको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 7 डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको छ। आज राति साउथ अस्ट्रेलियाको प्राय सबै भागमा आंशिक बदली, र भोलि पनि कतै कतै आंशिक बदली भई हल्का वर्षा हुने र बाँकी मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलि सूर्योदय बिहान ठिक 7:18 हुनेछ भने सूर्यास्त साँझ ठिक 5:11 हुनेछ। श्रोताहरू, अब यो अन्तिमतिर यो साङ्गीतिक कोसेली यहाँहरू माझ राख्दै आगामी आइतबार 7 सम्मका लागि विदा हुन चाहन्छु। यहाँहरूले कार्यक्रम सुनेर रमाइलो गर्नुभयो, भलाकुसारी गर्नुभयो यहाँहरूमाझ, र यहाँहरूलाई धेरै धेरै धन्यवाद। र आगामी आइतबार अरू विविध रोचकीलाई जानकारी लिएर आउने बाचाका साथ अहिलेलाई भने यो हरपल मनमा यो निकै रमाइलो गीत छोड्दै अबको लागि कार्यक्रमबाट म खगेन्द्र बिदा हुन चाहन्छु। यहाँहरूको साता सुखमय रहोस्, मङ्गलमय रहोस्, शुभकामना हवस् त, शुभरात्रि।
हर पल मन मा बसेरा मुटु को माझलो क्यों ते मुटु फुटालेरा आज की ना दुख्यो जान छुटी गए पने मन काढ़ा फुल्छन् अरे हो कोमल कोमल मन भित्र त सुन्दर फुल फुल्छन् अरे तिनै फुलका केशरामा सिक्का थोपा फुल्छन् अरे किन मेरी मायालाई फुलले पनि बिझायो शब्दले पनि रुझायो मनमा घाउ साचेर दुखे को जीवन बाँच्यो आँसु लुकाएर भैर हाँसु हाँस्यो